तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो जेठ 9 गते 2025। विषय आत्मा स्वर्ण पाठ युहन्ना। त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाइदा छैन। म जो चिज तिमीहरूलाई भन्छु त्यो आत्मा हो, तिनीहरूले जीवन दिन्छ। ख्रीष्ट येशु। उत्तरदायी पढाइ भजन संग्रह। हे परम प्रभु, मलाई तपाईँका नियमहरू सिकाउनुहोस् अनि म होसियारीसित तिनीहरूको अनुसरण गर्नेछु। मलाई बुझ्न सहायता गर्नुहोस् अनि म तपाईँको व्यवस्था पालन गर्नेछु। हे परम प्रभु, तपाईँको आज्ञाहरूसँग मलाई बाटो देखाउनुहोस्। म साँचो रूपले त्यो जीवन शैली अपनाउनेछु। मलाई धनले हुनुको सट्टामा तपाईँको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्। परम प्रभु, बेकामी मूर्तिहरूमा मेरो ध्यान पर्न नदिनुहोस्। तपाईँको तरिकामा मलाई बाँच्न दिनुहोस्। हेर्नुहोस्, म तपाईँको आज्ञाहरू मन पराउँछु। तपाईँको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्। पाठ शीर्षक बाइबलबाट भजन संग्रह। हे परम प्रभु, म तपाईँमाथि भरोसा गर्छु ताकि म कहिले निराशा नहो। मेरो किल्ला बनिनु हो त्यो घर जहाँ म बचाउको निम्ति भागेर जान सक्छु। तपाईँ मेरो चट्टान हुनुहुन्छ, मेरो सुरक्षाको ठाउँ। यसैले मलाई बचाउनलाई आज्ञा दिनुहोस्। मेरो प्रशंसा निरन्तर तपाईँको हुनेछ। हे परम प्रभु मेरो स्वामी, म तपाईँको महानताको बारेमा बताउनेछु। म तपाईँको बारेमा र तपाईँको भलाइको विषय बताउनेछु। यसैया, मेरो दासलाई हेर, म उसलाई सम्हाल्नेछु। उसलाई मात्र रोजेको हो अनि म उससँग एकदम खुसी छु। मैले मेरो आत्मा उसमा हालिदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ। उनी गल्लीहरूमा कराएर बोल्ने छैनन्, उनी चिच्याउने छैनन्, न उच्च स्वरमा कराउने छन्। उभद्र हुनेछ। उसले पानीको छेउमा उम्रने निगालोसम्म बाँच्ने छैन। उसले निम्न लागेको कमजोर दियोलाई सम्म फुकी निभाउने छैन। उसले निष्पक्ष रूपमा जाँच गरेर सत्य कुरा निकाल्नेछ। उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन तबसम्म ऊ कमजोर हुने छैन, न शिथिल नै हुनेछ। अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्। परम प्रभु, साँचो परमेश्वरले यी कुराहरू भन्नुभयो। परम प्रभुले आकाशहरू बनाउनुभयो। परम प्रभुले आकाशलाई पृथ्वीभरि नै फैलाउनु भयो। उहाँले पृथ्वीमा अन्य थोकहरू पनि बनाउनु भयो। परम प्रभुले पृथ्वीमा भएका सारा मानिसहरूभित्र प्राण संचार गर्नुहुन्छ। परम प्रभुले प्रत्येक मानिसलाई आत्मा प्रदान गर्नुभयो जो पृथ्वीमा हिँड्दछन्। म परम प्रभुले तिमीलाई मेरो धार्मिकता अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ। मत्ती। येशु कफरनहुममा पुग्नुभयो। जब उहाँले सहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँ कहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे। अधिकारीले भने, हे प्रभु, मेरो नोकर पक्षवातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ। येशूले ती अधिकारीलाई भन्नुभयो, म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु। अधिकारीले जवाफ दिए, हे प्रभु, तपाईँ मेरो घरमा पस्नुहुने त्यति योग्यको म छैन, तर तपाईँले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्। म कसैको अधीनमा छु अनि मेरो अधीनमा अरू सैनिकहरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भने, जाऊ भन्दा ऊ जान्छ, अनि अर्को एक सिपाहीलाई मैले आऊ भन्दा ऊ आउँछ। यदि मैले मेरो नोकरलाई भने, यो गर अनि उसले त्यो गर्छ, मलाई थाहा छ तपाईँसम्म पनि यस्तो शक्ति छ। जब येशूले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, इसरायलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइन। तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, तिम्रो घरमा जाऊ, तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ। अनि ठिक त्यसै बेला उसको नोकर निको भयो। युहन्ना सामरिया अन्तर्गत सिचार भन्ने सहरमा येशू आइपुग्नुभयो। यो सहर याकुबले आफ्ना छोरो युसुफलाई दिएको जमिनको नजिक पर्थ्यो। याकुबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यस बेला प्राय मध्याह्नको समय थियो। एउटी सामरी स्त्री कुवामा पानी भर्नु आए। येशूले तिनलाई भन्नुभयो, दया गरेर मलाई पिउने पानी दे। सामरी स्त्रीले उत्तर दिए, तपाईँले पानी मागेको देखेर म छक्क परे। तपाईँ यहुदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री। यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। येशूले उत्तर दिनुभयो, यदि परमेश्वरले के प्रदान गर्नुहुन्छ अनि ऊ जसले पानी माग्दैछ तिमीले जानेको भए, तिमी मलाई माग्ने थियो र म तिमीलाई जिउँदो पानी दिने थिए। त्यस स्त्रीले भनी, महोदय, त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईँसँग केही छैन। येशूले उत्तरमा भन्नुभयो, प्रत्येक मानिस ज जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तीर्खाउनेछन्। तर त्यस मानिस जसले मैले दिएको पानी पिउँदछ ऊ फेरि तीर्खाउने छैन। मैले जुन पानी उसलाई दिन्छु त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ। त्यस स्त्रीले येशूलाई भनी, महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिले तीर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहन पर्दैन। येशूले तिनलाई भन्नुभयो, जाऊ तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ। त्यस स्त्रीले भने, तर मेरो पति छैन। येशूले तिनलाई भन्नुभयो, तिमीले सही भन्यो कि तिम्रो पति छैन। तिम्रो पाँचजना पतिहरू थिए अनि तिमीसित जुन पुरुष अहिले बसिरहेको छ त्यो तिम्रो पति हुन्। तिमीले जे भन्यो साँचो हो। त्यस स्त्रीले भनी, महोदय, अब म जान्न सक्छु कि तपाईँ अग्निवक्ता हुनुहुन्छ। हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे, तर तपाईँ यहुदीहरू भन्नुहुन्छ कि यरुसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नुपर्छ। येशूले भन्नुभयो, मलाई विश्वास गर नारी, एक समय आइरहेको छ जब तिमीले पितालाई यो पहाडमा अथवा यरुसलेममा आराधना गर्ने छैनौ। समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ। रुमी। यसैले अब जो ख्रिस्त येशूका साथ छन् उनीहरूलाई दोषी ठहरिने छैन। किन म दोषी भनेर मानिनु? किनभने ख्रिस्त येशूमा जीवनदाता आत्माको विधान जसले जीवन ल्याउँछ त्यसले मलाई मुक्ति दियो। त्यो विधान जसबाट पाप र मृत्यु आउँछ त्यसबाट पनि मलाई मुक्ति दियो। व्यवस्था शक्तिहीन थियो किनभने त्यो व्यवस्था हाम्रा पापपूर्ण स्वभावहरूले कमजोर बनायो। तर व्यवस्थाले गर्न नसकेको काम परमेश्वरले गर्नुभयो। परमेश्वरले आफ्नो पुत्रलाई मनुष्य चोला दिएर यस पृथ्वीमा पठाउनु भयो, जुन चोला पाएर मानिसहरूले पापपूर्ण कामहरू गर्छन्। परमेश्वरले आफ्ना पुत्रलाई पापको निम्ति बलिको रूपमा पठाउनु भयो अनि उहाँले पापको हेरबत्सना गर्न मनुष्य चोला प्रयोग गर्नुभयो। परमेश्वरले त्यसो गर्नुभयो ताकि तोकिएको व्यवस्था हामीमा परिपूर्ण होस्। जो आफ्नो पापपूर्ण प्रकृति अनुसार बाँच्दैनौ तर आत्मा अनुसार बाँच्छौ। जो पापपूर्ण स्वभाव लिएर बाँचिरहेका छन् तिनले आफ्ना पापपूर्ण स्वभाव अनुसारै सोच्दछन्। जो आत्मा अनुसार जियाउँदछन् उनीहरू आत्माको इच्छा अनुसारै बाँच्दछन्। यदि कुनै मानिसको मन पापपूर्ण स्वभावले नियन्त्रित छ भने उसको आत्मिक मृत्यु हुँदछ। यदि कुनै मानिसको मन आत्माले नियन्त्रित छ भने उसलाई जीवन र शान्ति मिल्नेछ। तिम्रो लागि यदि परमेश्वरको आत्मा तिमीमा बस्छ, तिमी आफ्ना पापपूर्ण स्वभावबाट नियन्त्रित छैनौ तर आत्माबाट छ। तर यदि कसैमा ख्रिस्टको आत्मा छैन भने ऊ ख्रिस्टित हुँदैन, किनभने तिमीहरूको शरीर पापले गर्दा मरेको छ। तर यदि तिमीमा ख्रिस्ट हुनुहुन्छ भने तब आत्माले जीवन दिदछ, जस्तो ख्रिस्टले तिमीहरूलाई परमेश्वरसित धर्मी तुल्याउनु भयो। परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। अनि यदि तिमीहरूमा उहाँको आत्माले वास गर्छ भने उहाँले तिमीहरूको शरीरलाई पनि जीवन दान दिनुहुनेछ जुन मरणशील छ। उहाँले तिम्रो शरीरमा आत्माद्वारा जीवन दान दिनुहुन्छ जुन आत्मा तिमीहरूमा बस्छ। परमेश्वरका साँचो छोरा छोरीहरू भनेका ती नै हुन् जो परमेश्वरकै आत्माद्वारा डोर्याइएका हुन्छन्। थिस्सलुनीकि। पवित्र आत्माको कहिल्यै बाधा नदिए। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। धर्मशास्त्रले संकेत गर्दछ कि ईश्वर सर्वव्यापी हुनुहुन्छ। यसबाट यो पछ्याउँछ कि ईश्वरीय मन र उहाँका विचारहरू बाहेक कुनै पनि वस्तुमा वास्तविकता वा अस्तित्व छैन। धर्मशास्त्रले पनि परमेश्वर आत्मा हुनुहुन्छ भनी घोषणा गर्दछ। त्यसैले आत्मामा सबै सद्भाव छ र त्यहाँ कुनै विवाद हुन सक्दैन। सबै जीवन हो र त्यहाँ मृत्यु छैन। परमेश्वरको ब्रह्माण्डमा सबै कुराले उहाँलाई व्यक्त गर्दछ। आत्मा सबै चिजहरूको जीवन पदार्थ र निरन्तरता हो। प्रश्न हुनुको वैज्ञानिक कथन के हो? जवाब, पदार्थमा न जीवन सत्य बुद्धि न त पदार्थ छ। सबै अनन्त मन र यसको असीम अभिव्यक्ति हो। यिनकी स्वर सर्वव्यापी हुनुहुन्छ। आत्मा अमर सत्य हो, कुरा नश्वर त्रुटि हो। आत्मा वास्तविक र अनन्त हो, कुरा अवास्तविक र लौकिक छ। आत्मा परमेश्वर हुनुहुन्छ र मानिस उहाँको स्वरूप र समानता हो। त्यसैले मानिस भौतिक हुन, उहाँ आध्यात्मिक हुनुहुन्छ। आत्माको सर्वोच्चता यीशुले निर्माण गर्नुभएको जग थियो। उहाँको उत्कृष्ट सारांशले प्रेमको धर्मलाई ओल्याउँछ। यीशुले इसाई युगमा सबै इसाई धर्म, धर्मशास्त्र र उपचारको लागि उदाहरण स्थापित गर्नुभयो। सुरुदेखि अन्त्यसम्म धर्मशास्त्रहरू पदार्थमाथि आत्मा मनको विजयको विवरणहरूले भरिएका छन्। मूसाले मानिसहरूले चमत्कार भनिने चमत्कारहरूद्वारा मनको शक्ति प्रमाणित गरे, त्यसै गरी यहोशू, एलिया र एलिसाले पनि गरे। क्रिस्टियन युग चिन्ह र आश्चर्य कर्महरूद्वारा सुरु भयो। येशूले भौतिकताको असक्षमता साथै आत्माको असीम क्षमता प्रदर्शन गर्नुभयो। यसरी गल्ती गर्ने मानव इन्द्रियलाई आफ्नै विश्वासबाट भाग्न र दिव्य विज्ञानमा सुरक्षा खोज्न मद्दत गर्नुभयो। सही रूपमा निर्देशित तर्कले भौतिक इन्द्रियका त्रुटिहरूलाई सच्याउन काम गर्छ, तर पाप, रोग र मृत्यु वास्तविक देखिने छन्, जस्तै सुतेको सपनाको अनुभवहरू पनि वास्तविक देखिन्छन्। जबसम्म मानिसको अनन्त सद्भावको विज्ञानले वैज्ञानिक अस्तित्वको अटुट वास्तविकतासँगको भ्रम तोड्दैन, मानिस सिद्ध र अमर छ हुने छैन भन्ने महान आध्यात्मिक तथ्यलाई बाहिर ल्याउनु पर्छ। हामीले अस्तित्वको चेतनालाई सधैँभरि धारण गर्नुपर्छ र डिनोवोस वा चाडो ख्रिस्ट र इसाई विज्ञान मार्फत हामीले पाप र मृत्युमाथि प्रभुत्व जमाउनु पर्छ। भौतिक विश्वासहरू त्यागिएपछि र अस्तित्वको अमर तथ्यहरू स्वीकार गरिएपछि मानिसको अमरताको प्रमाण अझ स्पष्ट हुनेछ। जब पदार्थमाथिको विश्वास जितिन्छ, तब चेतनाले राम्रो शरीर निर्माण गर्छ। आध्यात्मिक समझद्वारा भौतिक विश्वासलाई सही गर्नुहोस् र आत्माले तपाईँलाई नयाँ रूप दिनुहुनेछ। तपाईँ फेरि कहिले डराउनु हुने छैन, बाहेक परमेश्वरलाई अपमान गर्न बाहेक, र तपाईँले कहिले विश्वास गर्नुहुने छैन कि हृदय वा शरीरको कुनै पनि भागले तपाईँलाई नष्ट गर्न सक्छ। सत्यका मागहरू आध्यात्मिक हुन् र मन मार्फत शरीरमा पुग्छन्। मानिसको आवश्यकताको सबैभन्दा राम्रो व्याख्याकर्ताले भन्नुभयो, आफ्नो जीवनको बारेमा सोच्न नदिनुहोस्, के खाने वा के पिउने। आध्यात्मिक कारण भनेको विचार गर्नुपर्ने एउटा प्रश्न हो, किनकि अरू सबैभन्दा बढी आध्यात्मिक कारण मानव प्रगतिसँग सम्बन्धित छ। युग यस विषयमा पुग्न आत्माको सर्वोच्चतालाई केही हदसम्म विचार गर्न र कम्तीमा सत्यको पोसाकको सेवलाई छुने तयार देखिन्छ। मानिसलाई पूर्ण रूपमा भौतिक रूपमा वा भौतिक र आध्यात्मिक दुवै रूपमा वर्णन गर्नु, तर दुवै अवस्थामा उसको भौतिक संगठनमा निर्भर पान्डोरा बक्स हो, जहाँबाट सबै रोगहरू निस्केका छन्। विशेष गरी निराशा पदार्थ, जसले दिव्य शक्तिलाई आफ्नै हातमा लिन्छ र सृष्टिकर्ता भएको दावी गर्छ, एक काल्पनिक कथा हो, जसमा मूर्ति पूजकता र वासनालाई समाजले यति धेरै स्वीकृत गरेको छ कि मानव जातिले आफ्नो नैतिक संक्रमण समातेको छ। भौतिकताको आध्यात्मिक विपरीतको पहिचान मार्फत ख्रिस्ट सत्य मार्फत पनि मानिसले मानव विश्वासले बन्द गरेका स्वर्गका ढोकाहरू दिव्य विज्ञानको साँचोले फेरि खोल्ने र आफूलाई अपतित सोझो शुद्ध र स्वतन्त्र पाउनेछ। आफ्नो जीवन वा मौसमको सम्भावनाहरूको लागि पञ्चाङ्गहरू परामर्श गर्न आवश्यक पर्दैन। ऊ कति मानिस हो भनेर जान्नको लागि मस्तिष्क विज्ञान अध्ययन गर्न आवश्यक पर्दैन। मानिस सहित ब्रह्माण्डमा मनको नियन्त्रण अब खुला प्रश्न होइन, तर प्रदर्शनयोग्य विज्ञान हो। येशूले रोग र पापलाई निको पारेर र मृत्युको जगलाई नष्ट गरेर ईश्वरीय सिद्धान्त र अमर मनको शक्तिलाई चित्रण गर्नुभयो। आफ्नो उत्पत्ति र प्रकृतिलाई भुलेर मानिसले आफूलाई पदार्थ र आत्माको संयुक्त रूपमा विश्वास गर्छ। उसको विश्वास छ कि आत्मा पदार्थको माध्यमबाट छानिन्छ, स्नायुमा लगाइन्छ, पदार्थको सञ्चालनद्वारा निष्कासनको लागि खुलासा हुन्छ। बौद्धिक, नैतिक, आध्यात्मिक हो असीम मनको छवि गैरबुद्धिको अधीनमा। शरीर र आत्माको बीचमा, बेलियाल र ख्रिस्टको बीचमा जति सहानुभूति छैन। पदार्थको तथाकथित नियमहरू दिमाग नभएको ठाउँमा बुद्धि र जीवन हुन्छ भन्ने गलत विश्वास बाहेक केही होइन। यी झुटा विश्वासहरू सबै पाप र रोगहरूको प्राप्तिको कारण हुन्। विपरीत सत्य बुद्धि र जीवन आध्यात्मिक हो, कहिले भौतिक हुँदैन। पाप रोग र मृत्युलाई नष्ट गर्दछ। मानिसको आध्यात्मिक व्यक्तित्व कहिले गलत हुँदैन। यो मानिसको निर्माताको समानता हो। पदार्थले नश्वरहरूलाई अस्तित्वको वास्तविक उत्पत्ति र तथ्यहरूसँग जोड्न सक्दैन, जसमा सबै समाप्त हुनुपर्छ। पदार्थको दाबीलाई रद्द गर्ने आत्माको सर्वोच्चतालाई स्वीकार गरेर मात्र नश्वरहरूले नश्वरतालाई त्याग्न सक्छन् र अघुलनशील आध्यात्मिक सम्बन्ध फेला पार्न सक्छन्, जसले मानिसलाई सदैवको लागि ईश्वरीय समानतामा स्थापित गर्दछ, उसको सृष्टिकर्ताबाट अविभाज्य। एउटै ईश्वर हुन र आत्माको शक्तिबाट लाभ उठाउनको लागि तपाईँले ईश्वरलाई सर्वोच्च प्रेम गर्नुपर्छ। रोकिने र आधा बाटोमा हिँड्नु वा आत्मा र पदार्थ, सत्य र त्रुटिसँग समान रूपमा काम गर्ने अपेक्षा गर्नु बुद्धिमानी हुन। त्यहाँ एउटा मात्र तरिका छ, अर्थात् ईश्वर र उहाँको विचार, जसले आध्यात्मिक अस्तित्वतर्फ डोर्याउँछ। शरीरको वैज्ञानिक सरकार दिव्य मन मार्फत प्राप्त गर्नुपर्छ। अन्य कुनै पनि तरिकाले शरीरमाथि नियन्त्रण प्राप्त गर्न असम्भव छ। यस आधारभूत बुदाममा डरपोक रूढिवाद पूर्ण रूपमा अस्वीकार्य छ। सत्यमा कट्टरपन्थी निर्भरता मार्फत मात्र वैज्ञानिक उपचार शक्ति प्राप्त गर्न सकिन्छ। मन भौतिक इन्द्रियहरूको मालिक हो र यसले रोग, पाप र मृत्युलाई जित्न सक्छ। यो ईश्वर प्रदत्त अधिकार प्रयोग गर्नुहोस्, आफ्नो शरीरलाई आफ्नो नियन्त्रणमा लिनुहोस् र यसको भावना र कार्यलाई नियन्त्रण गर्नुहोस्। असल भन्दा फरक सबै कुराको प्रतिरोध गर्न आत्माको शक्तिमा उठ्नुहोस्। परमेश्वरले मानिसलाई यसको लागि सक्षम बनाउनु भएको छ र मानिसलाई ईश्वरीय रूपमा प्रदान गरिएको क्षमता र शक्तिलाई कुनै पनि कुराले कमजोर बनाउन सक्दैन। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य, जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनकले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।